عزاداری ایک اہم ذمہ داری ہے۔ عزاداری کرنا ہماری ہی ذمہ داری ہے۔ ہر شخص جانتا ہے کہ لوگ خوش ہوتے ہیں تو سب کی خوشی میں، لیکن اگر روتے ہیں تو اپنوں کی خاطر، اپنی یا اپنوں کی تکلیف پر۔ لیکن جو لوگ ظالم یا ظالم کے ساتھی ہوتے ہیں، وہ اپنے ظلم کو چھپانا چاہتے ہیں۔ بس ایسا ہی ہوا کربلا کے واقعے کے بعد۔ یزیدی ظالم کی داستان دھیرے دھیرے پھیلنا شروع ہو گئی۔ یہی عزاداری کا آغاز تھا، کیونکہ اس دور میں نہ تو کہیں اخبار تھا، نہ ہی کوئی فوری خبروں کی ترسیل کا ادارہ۔ اس لیے جو کچھ حکومت اعلان کرتی تھی، عوام یقین کر لیتے تھے۔ اس لیے یزید نے اعلان کرا دیا کہ اس کی فوج پر دشمنوں نے حملہ کیا تھا۔ یزیدی فوج نے ان پر فتح حاصل کی، قیدیوں کو سر بازار نمائش کے لیے لایا گیا، بازاروں کو سجایا گیا، اور وہاں سے عترت رسول صلی اللہ علیہ وآلہ وسلم کو باپ پیادہ گزارا گیا۔ عام لوگوں کو یقین نہیں آ رہا تھا کہ یہ قیدی دشمن ہے۔ عزاداری کا آغاز ہو چکا تھا۔ امام وقت حضرت زین العابدین علیہ السلام، سردار قافلہ حضرت زینب علیہ السلام اور دیگر خواتین اور بچوں کو رسیوں اور زنجیروں سے باندھ کر قیدیوں کی شکل میں بازاروں سے بے پردہ گزارا گیا۔ خانواہ رسول کی با پردہ بیویوں کو بے پردہ سرے بازار پھرایا گیا۔ یزید نے سمجھا تھا کہ عام لوگ رسول کے خاندان کو نہیں پہچانتے، مگر نہ صرف لوگوں نے پہچانا بلکہ یزید کے خلاف چیمگوئیاں ہونے لگی۔ عزاداری نے قدم جمانے شروع کر دیے۔ شام کے دربار میں جب یزید نے اپنی فتح کا اعلان کیا تو سالار قافلہ حسین بنت حضرت علی و فاطمہ حضرت زینب علیہ السلام نے وہ خطبہ دیا کہ بھرا دربار یزید کے خلاف ہو گیا۔ جب درباریوں کو معلوم ہوا کہ یزید نے خود اپنے رسول کے خاندان کو شہید کیا ہے، تو ہر طرف اس پر لعنت ملامت کی بارش ہونے لگی۔ عزاداری امام حسین و شہیدان کربلا و اسیران کربلا واضح ہونے لگی۔ یزید نے خاندان اہل بیت کو شام کے قید خانے میں مقید کیا۔ اب یہ قدرت کا انتظام تھا کہ بی بی سکینہ قید خانے میں انتقال کر گئیں۔ ان کی قبر قید خانے میں قیامت تک کے لیے شہادت ہے کہ رسول کے خاندان کو یزید نے قید کیا تھا۔ اللہ نے عزاداری کو جاری رکھنے کا انتظام کر دیا۔ ایک جانب تو ظالم یزید نے اپنے ظلم کو چھپانے کے لیے ہر ہتھ کنڈا استعمال کیا، دوسری جانب مسلمانوں نے کربلا کی جانب پیش قدمی شروع کر دی اور میدان کربلا جانے لگے۔ مسلمان تو مسلمان، غیر مسلم افراد بھی یہ جاننے کے لیے بے چین تھے کہ آخر خاندان رسالت پر یزیدی فوج نے کس جگہ اور کس طرح ظلم توڑا، حضرت علی اصغر کیسے شہید ہوئے، تو حضرت علی اکبر کے سینے میں برشی کس نے اتاری، حضرت عباس کے بازو کس کس جگہ کٹے، مشک سکینہ کو تیر کس جگہ لگا، حضرت امام حسین نے کس بہادری سے جنگ کی۔ امام حسین کے بعد काफ़लाए हुसैनी पर क्या गुजरी। अज़ादारी शुरू हो चुकी थी। अब यजीद को फिक्र लाहक हुई और उसने करबला जाने पर पाबंदी लगानी चाही। यजीद ने चाहा कि खानदान रिसालत और नासरान हुसैन की कब्रों पर खेत बना दे और नहर फरात का पानी छोड़कर कब्रों की निशानी मिटा दे, मगर बैलों ने हल चलाने से और पानी ने कब्रे अथर को बहाने से इनकार कर दिया। अज़ादारी में हैवानात और जमादात भी शामिल हो गए। यजीद का जुल्म बढ़ता रहा। वो अज़ादारों को करबला जाने से रोकने की कोशिश करता रहा, मगर लोग जाते रहे। यजीद ने टैक्स लगा दिया, मगर लोग जाते रहे। जिस्म को कटवा कर जाना पड़ता, तब भी जाते रहे। करबला जाने वालों की तादाद बढ़ती रही। अज़ादारी अल्लाह ताला की जानिब से फरोग पा रही थी। जब लोगों की तादाद बढ़ने लगी और हुकूमत की जानिब से पाबंदियां बढ़ा दी गईं, जो लोग करबला नहीं जा सकते थे, उन्होंने ताजियादारी की बुनियाद रखी। तब लोगों ने ताजियादारी शुरू की कि तसव्वुर में इमाम का रोज़ा बनाकर ज़ियारत कर लें। अज़ादारी करबला से दीगर शहरों और शहरों से मुल्कों में फरोग पाने लगी। ये कुदरत का इंतज़ाम था अज़ादारी को बैनुल अक़वामी सतह पर फैलाने का। यजीद ने चाहा था कि करबला का किस्सा एक कहानी या जंग के तौर पर लोग भुला देंगे, मगर ये अज़ादारी कयामत तक जारी रहना थी, तो अल्लाह ने इसकी हिफाजत की। आज वो कौन सा मुल्क है जहां अज़ादारी नहीं होती? कौन सी कौम है जो करबला के वाक़े से ना वाकिफ है? जब दीन इस्लाम कयामत तक बाकी रहने के लिए आया है, तो इस्लाम को बचाने वालों का तस्किरा भी कयामत तक जारी और सारी रहेगा। अब अज़ादारी को जारी रखना हमारा काम है, क्योंकि गम अपने ही करते हैं, गैर नहीं।